नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। आज एमपञ्चक अन्तर्गत औसी। औसी मूलत तिहारका लागि निकै महत्वपूर्ण मानिन्छ। यो कालरात्रीमा दियो बालेर घर समाजलाई उज्यालो दिने दिनका रूपमा आजको दिन औसीको दिन, यो एमपञ्चकको औसीको दिनको मान्यता छ। त्यसै गरी नेपाली साहित्यका एउटा चम्किला नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती यसै दिन पर्दछ। हामी महाकविको जन्म जयन्ती आजका दिन नेपाली साहित्य आकाशमा उहाँले गर्नुभएको योगदानको स्मरण गरेर मनाउने गर्दछौं। आजको अन्तर्संवादलाई हामीले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वसँग सम्बन्धित रहेर चर्चा गर्ने प्रयास गर्दैछौ। महाकवि देवकोटाको जीवनी समेत लेख्नुभएका एकजना साहित्यकार नई प्रकाशनका सदस्य सचिव नरेन्द्र राज प्रसाई हामीसँग कुराकानीमा हुनुहुन्छ। हामी आजको दिनलाई नेपालीहरू एक त एमपञ्चकको औंसीको सन्दर्भ मैले अघि जोड़िहाले, अर्को महाकविको जन्म जयन्ती जसले नेपाली साहित्य आकाशको फैलावटलाई एउटा भनौ न उहाँको योगदानले आज हामी नेपालको साहित्यको कुरा गर्दा आफूलाई गर्व गर्न सक्ने नेपाली भएकोमा उहाँले दिनुभएको योगदानका कारणले हरेक नेपालीले गर्व गर्न सक्ने अवस्थामा छौं। महाकविको बारेमा चर्चा परिचर्चा हामीहरूले गरिरहँदा पनि त्यो चाहिँ वास्तवमा त्यसले कतिको चाहिँ उहाँको योगदानलाई समेट्न सक्छ भन्ने हामी सदैव त्यो विषयमा सोचि नै रहन्छौ। महाकविलाई छोटो शब्दमा कसरी वर्णन गर्ने महाकवि देवकोटाको योगदानलाई?
महाकवि देवकोटा चाहिँ अब महाकवि भन्नुभयो नि यहाँले, त्यस्तै महाकवि कविहरूका नि कवि महाकवि महाकवि लक्ष्मीप्रसाद देवकोटा, र ऊ कविता मात्रै नलेखेर अब निबन्धका पनि शिखर पुरुष नेपाली साहित्य आकाशमा देवकोटालाई नै निबन्धका शिखर पुरुष भनिन्छ। त्यसै गरेर विविध विषयमा समालोचना अनुवाद गर्ने विषयमा पनि देवकोटा नै अग्रसर थिए। अब जस्तो कि नेपाली भाषालाई अङ्ग्रेजी भाषामा अनुवाद गर्ने पहिलो व्यक्ति औपचारिक रूपमा महाकवि देवकोटा नै हुन्। 2013 सालमा राजा महेन्द्रको राज्याभिषेकको अवसरमा इन्द्रिणी पत्रिका मार्फत उनले चाहिँ नेपाली कवितालाई नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गरेका थिए र त्यसलाई औपचारिक एउटा अनुवादका रूपमा हामीले लिएका छौँ। र विविध विधामा नै देवकोटा अग्रसर थिए, र अग्रसर भएर मात्रै भएन, पुरानो मात्रै भएर भएन, बौद्धिकतामा आधारित एउटा सृजना गर्ने व्यक्तित्वमा देवकोटा नै अगाडि थिए।
जस्तो अब यहाँले जीवनी लेख्नुभयो नि महाकविको, महाकविका बारेमा भनौँ न हामी कहाँ चर्चामा रहेका विषयहरू कतिपय विषयहरूमा सत्यता त्यसको खोजी नहुन पनि सक्छ, कतिपय विषयहरूको चाहिने तथ्य बुझ्ने प्रयास नगरिएको पनि हुन सक्छ। तर यहाँले जीवनी जसरी लेख्नुभयो महाकविका बारेमा, यहाँले सामाजिक सञ्जालमा एक दुई दिन अगाडि एउटा विषय पनि उठाउनु भएको थियो कि महाकवि देवकोटाका बारेमा जति लेखिएका छन् बोलिएका छन् सबै कुरा चाहिँ तद अनुरूप थिएन भन्ने हिसाबले, महाकविको जीवनी चाहिँ कस्तो हो वास्तवमा?
यस्तो भयो कि अब मैले त्यो सर्वप्रथम 2066 सालमा देवकोटाको शतवार्षिकीका अवसरमा देवकोटाको जीवनशैली भन्ने किताब लेखेँ, प्रकाशित पनि भयो। र त्योभन्दा अगाडि चाहिँ अब महाकवि देवकोटाका विषयमा 13 जनाले विद्यावारिधि पनि गरिसकेका थिए प्राज्ञहरूले, तर कुमार बहादुर जोशीबाट आरम्भ भएको विद्यावारिधिको क्रम महाकविका विषयमा अब त्यसैले टेबलमा बसेर लेखा जस्तो भयो कि क्या हो कि थाहा भएन मलाई। अब कुमार बहादुर प्रथम विद्यावारिधि गर्ने व्यक्तित्वमा अब दरिए, अब त्यो ठुलो उपलब्धि भयो, त्यहाँबाट सुरुवात भयो। र बिचमा जुन प्राध्यापक डाक्टर महादेव अवस्थी कुमार बहादुर जोशी पनि त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र अब विद्यावारिधि गरेपछि डाक्टर हो, र त्यसै गरेर महादेव अवस्थीको समयमा आएपछि अलिकति यसलाई परिमार्जित गरिएको देखेँ मैले, होइन। त्यो र अगाडि र पछाडि 13 जनाको अब विषय छोड्दे मैले एकछिनलाई. र जब मैले देवकोटाको जीवनशैली लेखेँ, यो मेरो धेरै 10 वर्षको एउटा तपस्या नै थियो. किनभने महाकवि देवकोटाको जीवनी चाहिँ साङ्गो पाङ्गो थिएन भन्ने कुरा चाहिँ मलाई चाहिँ अब कुमार बहादुर जोशीले पनि भन्नुभयो. र महाकवि देवकोटाका गणेश पण्डित श्यामदास गणेशले पनि त्यो कुराहरू भनेको सुने. र महाकवि देवकोटाका अभिन्न मित्र हरि श्रेष्ठले पनि मलाई त्यो कुरा भनेको मलाई थाहा छ. किनभने देवकोटाले मलाई म खप्न सकिनँ, मलाई क्यान्सर लाग्यो, मलाई बिख ल्याएर दियो भनेर जुन चिठी लेखेको थियो त्यो व्यक्तित्व, ती व्यक्तित्व चाहिँ हरि श्रेष्ठ हो. र यतातिर कञ्चनपुरा सैनिक चाहिँ देवकोटाका पिए थिए क्या, निजी सचिव. 2014 साल पछाडि निजी सचिव थिए. यी महाराणा प्रतापहरू किताबहरू पनि कञ्चनपुरा सैनिकै सम्पादनमा पनि प्रकाशित भए. र यी व्यक्तित्वहरूबाट मैले के बुझेँ, के थाहा पाएँ भने देवकोटालाई चाहिँ साङ्गो पाङ्गो कसैले पार्न सकेनन् भनेपछि अनि मैले भने मलाई चाहिँ सहयोग गर्ने तपाईँहरूकै काम हो भनेर उहाँहरूलाई बिन्ती गरेँ. त्यतिखेर देवकोटाका भाजा कोमलनाथ पौडेल त्यतिखेर झन्डै त्यो 66 सालमा चाहिँ हाराहारी 90 वर्षको नै थिए. अनि उहाँसँग मेरो सम्पर्क भयो यही क्रममा. अनि देवकोटाले मेरो मामाले मसँगै बसेर मनामदन लेखेको यसरी लेखालेखी गर्ने भान्जा सुन भनेर सुनाउने भनेर ती कुराहरू पनि कमलनाथ मामाबाट मैले सुने. म मामा नै भन्न थालेको थिएँ मलाई पनि कमलनाथलाई चाहिँ मामा भन्थे. अनि त्यहाँदेखि यी सबै विद्वानहरू त्यहाँ वरिपरि मेरो भनौँ न एउटा भाग्य नै भनौँ, मैले देवकोटालाई पूर्ण गर्न सकेँ. उहाँहरू वरिपरि आएर बसेपछि मलाई सजिलो पनि भयो क्या, यसलाई निखार्न अथवा यसलाई पारङ्गत गर्न अथवा यसलाई विश्वसनीयताको एउटा नापोमा पुर्याउन चाहिँ मलाई सजिलो भयो क्या. अनि मैले त्यो किताब लेखिसकेँ. लेखिसकेपछि कञ्चनपुरा सैनीले यो कसैले लेख्न नसकेको, कसैले गर्न नसकेको नरेन्द्र राजप्रसाईबाट सम्पन्न भयो भनेर कञ्चनपुरा सैनिक आयो. श्यामदासले पनि यो यता ठुलो जागरण नलिइकन र ठुलो भावना नभइकन अथवा यसमा समर्पण नभइकन देवकोटा लेख्न सकिँदैन थियो भनेर श्यामदासबाट पनि ती लेखहरू आए. यता कुमार बहादुर जोशीले पनि म पस्न नसकेको ठाउँमा नरेन्द्र प्रसाई पसिदिए भनेर लेखेको कुराहरू पनि आए. हरि श्रेष्ठले यो जोसुकैको लेख्ने हिम्मतै हुँदैन देवकोटा भनेर हरि श्रेष्ठबाट लेखिएको नै आयो. कारण धेरै छन् क्या, घर परिवारका कारण छन्, राजनीतिक कारण छन्, यी विविध कारण भयो क्या. अब
जस्तो अब अब अहिले अहिले हजुर अब अहिले हामीसँग भनौँ न, अब हामी यो 20-25 मिनटमा देवकोटाका बारेमा सबै कुरा गर्न सम्भव पनि छैन होइन. एकदम अहिले हामीले ठ्याक्कै आजको दिनलाई स्मरण गरिरहँदा समग्रमा सारांशमा देवकोटा के हुन्, के थिए, उनका योगदानले नेपाली साहित्यको आकाशलाई कतिको चाहिँ उज्जवल बनाउन या प्रज्वलन चाहिँ गरेको छ, र उहाँको जीवन आफ्नै जीवनका पनि केही पाटाहरू यहाँले अलिकति उल्लेख गरिदिनुहोस् न.
होइन, देवकोटा चाहिँ कस्तो भने अब अघि मैले भने क्या, कविहरू खालि कवि सबै निबन्धकार समालोचक
अलिकति भित्र पसेर, जस्तो अहिले 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 यहाँलाई जो जो व्यक्तिहरूले भित्र पस्यो भनेर भने भन्नुभयो नि, ठ्याक्कै भित्र पसेर अहिले हामीहरूले आम आम तौरमा नबुझेको देवकोटा के रहेछ.
बुझेँ तपाईँको कुरा. कुरा के छ भने देवकोटा गरिब थिए भने है कि, त्यो पनि होइन. देवकोटालाई 1990 सालमै युद्ध शमशेरले 1000 रुपियाँ दिएका थिए, र 1000 रुपियाँ दिएर मात्रै भएन, उता मोरङ सुनसरीतिर 80 बिघा खेत दिएको थियो क्या युद्ध शमशेर 1990 सालको कुरा हो कि. अति धनी मान्छे हुन् क्या देवकोटा, अत्यन्तै धनी. उनले व्यावहारिक रूपले त्यसलाई सदुपयोग गर्न सकेन, त्यो कारणले गरिब भयो क्या. अब उनले आफूलाई 4 बिघा खेत राखेर सबै दाजुभाइलाई बाँड्दै क्या, गएको छन् आफ्ना मान्छे, गोगोले चाकरी गर्ने, गोगोले त महान छ, तपाईँ महान हुनुहुन्छ भनेर रुन थाले. ती सबैले जग्गा बाँड्दै बाँड्दै लास्टमा 4 बिघा आयो. त्यो 4 बिघाले पनि उनको घर खेत भनौँ न त्यो खानु पुग्थ्यो नि धेरै चार बिघा खेत आम्दानी त अब त्यो पनि त्यो स्याहार्न नसक्ने क्या अब जस्तो कि अब ल लयमा लाग्ने सिद्धिचरण श्रेष्ठले ल देवकोटा गाई पाल्न गाईको दुध बेचेपछि धनी हुन्छ भन्ने गाई पाल्ने अनि अरूले अरू नै कविहरू लागेर त्यो गाई चोराइदिने अनि त्यहाँ गोठालाहरू आफ्ना पुर्याएर अनि त्यहाँदेखि देवकोटाले गाई त हरायो भन्दै जाने त्यस्तो क्या अनेक त्यो भनौँ न देवकोटा अव्यवहारिक हुन् क्या जुन कविता लेख्नुदेखि बागमनलाई त्यो घर परिवार आइडिया थिएन कपाल काट्न दार्जिलिङ काट्न यस्ता उस्ता मिलाउन लुगा राम्ररी लाउन धोएर लाउन त्यस्तो सिपै नभएको व्यक्तित्व हो क्या देवकोटालाई चाहिँ अरूले नै गरिदिनु पर्ने क्या अब सानैदेखि अब लडी देवकोटा एकान्त प्रिय पनि हो कि अब सानैदेखि अब मानसिक भावनाले पनि छोयो होला अब त्यसलाई के भन्छन् भने अहिले अङ्ग्रेजी भन्दा डिप्रेसन भन्छन् त्यतिखेर मानसिक रोग भन्थे अथवा पागल भन्थे
यो हजुर यो जुन जरुर साथी म पागल यस्तै छ मेरो हाल भन्ने
म भन्दैछु अनि त्यो जरुर साथी म पागल भन्ने चाहिँ कसरी आयो भने 2010 सालमा देवकोटाको विषयमा राहुल सांकृत्यानले एउटा लेख लेखेका थिए भारतको आज भन्ने पत्रिकामा हिन्दी पत्रिकामा देवकोटा महाकवि हुन् ऊ चाहिँ नेपाल भारतका तिनजना कविको तुलनामा उनी उनकै पल्ला भारी छ भनेर कविता लेखा एउटा लेख लेखाएको थिए देवकोटाको त्यसै लेखमा चाहिँ देवकोटालाई चाहिँ अलिक लडी छन् अलिकति पागल छन् भनेर त्यहाँ लेखिया थियो क्या त्यो भनौँ राहुल सांकृत्यानले एउटा सानो सुसो शब्द छुवाएका थिए छुवाउँदाखेरि त्यो चाहिँ जनकलाल शर्माले त्यो आज भन्ने पत्रिका फेला पारेछन् जनकलाललाई देवकोटाले भान्जा भन्थे देवकोटाका भान्जाहरूको साथी भएका हुँदा अनि जनकलालले बिहानै आएर मामा यहाँ तपाईँका विषयमा यस्तो खालको लेखिएको रहेछ राम्रो खालको तर एक ठाउँ पागल पनि लेखिएको रहेछ भनेर सुनाउँदाखेरि देवकोटाले चाहिँ त्यो आफ्नो हात हातको कुइनाले ठ्याङ्गै कसेर हानेर त्यो जनकलालको पेटमा हान्दे क्या अब दुख्ने गरेर रिसाएर भनौँ न हाने उनलाई आइ आइ भन्दै हिँडे तिनी जनकलाल शर्मा फेरि भोलि बिहानै श्यामदास बैठक जनकलाल घरका घरमा पुगेछन् तपाईँलाई देवकोटाले बोलाएको छ तपाईँ आउनु पर्यो भनेर लिन पठाउँदाखेरि जनकलाल शर्मा आए आउँदाखेरि देवकोटाले के भने भान्जा तिमीले हिजो मलाई आज पत्रिका भनेर छोडेर गएका थियो राहुल सांकृत्यानले लेखेको अब तिमीलाई एउटा कविता सुनाउँछु सुन भनेपछि जरुर साथी म पागल यस्तै छु मेरो हाल भनेर त्यतिखेर लेखेको कविता हो क्या त्यो कविता नि अब त्यो पत्रिका पनि मसँग मलाई ल्याइयो जनकलाल शर्मासँग यस सम्बन्धमा मैले वार्ता गरेँ त्यतिखेर जनकलाल शर्मा जीवितै भएको अवसर थियो अनि अब त्यो कविता चाहिँ देवकोटाले आफ्नो जिन्दगानीलाई हेरेर जीवनलाई हेरेर लेखेका थिए र देवकोटाको बाँचेको कविता पनि त्यही एउटा प्रमुख रूपमा नै आयो
हजुर अब उहाँको कृतित्वको कुरा व्यक्तित्वको कुरा यहाँले केही उल्लेख गर्नुभयो अब कृतित्वमा जुन उहाँले योगदान गर्नुभयो नि नेपाली साहित्यमा ठ्याक्कै यो यो कुराहरूले चाहिँ आज नेपाली साहित्यलाई हुन त यहाँले अघि भनिसक्नुभयो नेपाली चाहिँ भाषालाई चाहिँ अनुवाद गर्नेमा उहाँले योगदान गर्नुभयो अब उहाँको चाहिँ महाकाव्य लेख्नुभयो खण्डकाव्य लेख्नुभयो निबन्ध कथा नाटक उपन्यास गीत समारोह कुनै के उहाँले कुनै विधालाई उहाँले चाहिँ छोड्नु भएको छैन सबै विधालाई लिनुभयो यद्यपि यहाँलाई उहाँलाई हामी कवितामा बढी मानेर महाकवि भन्छौं त्यो पनि प्रसंग यहाँले उल्लेख गरिसक्नुभयो अब उहाँको कृतिहरूको बारेमा अलिकति चर्चा गर्नुपर्दा अन्तर्राष्ट्रिय उचाइको भनौँ न अन्तर्राष्ट्रिय स्तरका जुन कविताको कुरा गर्दाखेरि चाहिँ होइन देवकोटा नै हुन् हाम्रो भनेर हामीहरू अहिलेसम्म भनिरहनु पर्ने कारण चाहिँ अथवा उहाँ ती त्यस्ता कृतिहरू के छन् जसले आजसम्म उहाँलाई एउटा उज्जवल बनाइरहेको छ
होइन उनको सम्पूर्ण किताबहरूलाई अब जस्तै सुलोचना महाकाव्यलाई पनि तल भन्न मिलेन अब त्यहाँदेखि हजुरको त्यो अब शकुन्तलमा नेपाली शकुन्तल उनले लेखे त्यसलाई पनि कविता त्यसलाई पनि अब एक नम्बरमै राख्नु पर्यो वनकुसुम इत्यादि थुप्रै अब मुना मदनदेखि वनकुसुमसम्म पृथ्वीराज चौहान प्रतिमस कति हो कति उनका त अब प्रकाशित नै कति हो कति अब अप्रकाशित पनि मैले थुप्रै 30-40 भेटाएँ ती किताबहरूका सूचीहरू अब त्यो लेखेका थिएनन् है अब त्यो कस्तो भने नि देवकोटाको त अब त्यो कति हो कति हो क्या लेखन त कति हो कति हरा कति बोरामै खाँदेर राखेका थिए कति पछि आफ्नो नाममा छापे कति आफ्नै अब भन्नु अप्ठ्यारै छ मलाई अब अरूले त भन्छन् आफ्ना रगतहरूले पनि उनका कविता चाहिँ आफ्नो नाममा छपा भनेर पनि आयो. अब कति कुरा सत्य कति कुरा होइन अब हामीले रुजु गर्न सक्ने अवस्था पनि छैन त गर्ने आवश्यकता पनि छ जस्तो लाग्यो नि कति कुराहरू. अब त्यो देवकोटा नै कस्तो हो भने लेखा लेखे 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 गर्ने चौबिसै घन्टा लेखेको लेखे हामीले सास फेर जस्तै देवकोटाले लेखे लेखे गर्दाखेरि कति हो त. अब उनलाई चाहिँ त्यो पुरस्कारको चाहना पनि थियो क्या, जस्तो कि अब मदन पुरस्कार सबभन्दा पहिलो पुरस्कार 2012 सालमा स्थापना भएको त्यो मदन पुरस्कारको चाहना पनि थियो. कतिपल्ट गयो हो कि देवकोटा त अब भनौँ 13, 14, 15, 16, 17 देवकोटा दिवंगत हुनुभन्दा 5 वर्ष अगाडि नै मदन पुरस्कार खोलिएको थियो. त्यतिखेर मदन पुरस्कार चाहिँ त्यो पाण्डुलिपिलाई दिन्थे क्या, किताबलाई दिँदैनथे, लेखेर लेखेको छोडेको एउटा पाण्डुलिपिलाई दिन्थे. अनि देवकोटाले त्यो मदन पुरस्कारको पनि चाहना राखेका थिए, अलिकति अब आर्थिक सहयोग पनि जगदम्बाले बाँड्दै थिइन् सबैलाई. अनि देवकोटा जाँदाखेरि त्यो ढोकाबाट भित्र प्रवेश गर्न दिएको छैन क्या देवकोटालाई. त्यो कुरा चाहिँ मदन पुरस्कार गुटीका सचिव कमलमणि दीक्षितले एउटा किताबै लेख्नुभएको थियो गुरु भेटी भन्ने. अनि त्यो किताबको खण्डन गरेर मैले पनि लेखेको थिएँ. कमल बाबु मैले त यस्तो खण्डन गरेर लेखेँ भन्दा यो अन्त छाप्न नदिनुहोस् न, तपाईँ र मेरो वैमनस्यता भएको किन अरूलाई थाहा दिने, म मेरै पत्रिका छाप्छु भनेर त्यो एकदम कडा र कठोर एउटा खण्डन थियो क्या मेरो. उहाँकै पत्रिका मदन पुरस्कारकै मुखपत्र नेपालीमा छापिया छ त्यो 2066 सालमै छापेको छ त्यो. र देवकोटालाई मदन पुरस्कार चाहना हुँदा पनि न जगदम्बा महारानीसँग देवकोटालाई भेट्न दिएको थियो न मदन पुरस्कार दिएको थियो, दिएन क्या, समालाई पनि दिएन, लेखनाथलाई पनि मदन पुरस्कार दिएन. अब त्यो आलोचना गर्ने पक्षमा म गएको होइन, तर कुरा के हो भने उनलाई बौला जस्तो एउटा पागल पागललाई पुरस्कार दिनु हुँदैन भने एउटा मानसिकताको विकास भयो भनौँ न. तर यति हुँदा हुँदै पनि अब 1995 सालमा 1995 सालमा उनलाई त्यहाँ पागल भनेर राँची पुर्याइएको थियो. 2010 सालतिर राजा त्रिभुवनले देवकोटालाई सल्लाहकार बनाएका थिए र पछि राजा महेन्द्रले राज्याभिषेक गरे भने राज्यारोहण गरेपछि देवकोटालाई त्यसैलाई निरन्तरता एउटा माननीयमै निरन्तरता गराएको थियो र केआई सिंहको मन्त्रीमण्डलमा 13-14 सालमा शिक्षा मन्त्री पनि बनाइएको थियो. अब त्यो देवकोटा चाहिँ ठाउँ नपाएर यस्तो विचलित भएका रहेछन् भन्ने कुराको त्यो प्रमाणीकरण भयो क्या. अब कुनै पनि राँची लगाएका मान्छेलाई त्यतिखेर ल्याएर मन्त्री दिँदैन थियो, अहिले पनि दिँदैनन्, कोही पागल भएर पागलमा दर्ता भएको मान्छेलाई अहिले पनि कुनै सार्वजनिक ठाउँ दिँदैन नि. तर त्यतिखेर राजाहरूले चिनेको हुँदा उनलाई चाहिँ मन्त्री बनाइयो र मन्त्री बनाएको
थियो. यसबाट 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 उहाँको चाहिँ नि ज्ञानको दायरा भनौँ न चाहिँ फराकिलो त्यो चाहिँ सोचका कुरा चाहिँ तत्कालीन समाजलाई समयलाई अलिक नपचेको रहेछ भन्ने बुझ्नु पर्यो.
होइन होइन म भन्दैछु नि
हजुर,
उनले त ऊ शिक्षा मन्त्री नभएको नेपाली भाषाको पाठ्यक्रम हुन्थ्यो र नेपालमा हुँदैन थियो नि. नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय विकासमा लानलाई समृद्धिमा लानलाई श्रीवृद्धिमा लान त देवकोटाको शिक्षा मन्त्री भएपछि नै आयो नि. नेपाली स्कुलहरूमा चाहिँ पाठ्यक्रमहरू हिन्दी पढाइन्थ्यो, त्योभन्दा अगाडि नेपाली भाषामा पढाउनु भनेर देवकोटाले उर्दी जारी गरे नि. त्रिभुवन विश्वविद्यालयको जग्गाको अहिले कुरा आउँदैछ नि, त्यतिखेर 5,000 रोपनी जग्गा चाहिँ देवकोटाले अधिकरण गराएको थिए शिक्षा मन्त्री हुँदाखेरि. भूपाल मानसिंह कार्की र देवकोटासँगै मन्त्री थिए, जनरल भूपाल मानसिंह कार्की महाकवि देवकोटासँगै मन्त्री हुँदाखेरि उहाँहरू दुईजना भएर त्रिभुवन विश्वविद्यालयको जग्गा अधिकरण गरिएको थियो. अधिकरण गर्दाखेरि नै राजा महेन्द्रको कार्यकालमा मान्छेलाई गाली गरेर लुटेर ल्याउने सिस्टम थिएन त्यतिखेर. उनीहरू किसानहरूलाई तिमीहरूको जग्गाको मोल कति पर्छ भनेपछि 500 रुपियाँ अथवा 150 रुपियाँ एक रोपनीको भन्दाखेरि त्यसमा 5 रुपियाँ थपेर अथवा 1 रुपियाँ बढी थपेर भए पनि त्यो 500 रोपनी जग्गा अधिकरण गरिएका थिए र ती अधिकरण को कसका जग्गा भएका थिए तिनीहरूका लालाबाला सन्तानहरू अहिले पनि छन् त्यहाँ किर्तिपुरमा हो कि. र ती जग्गा अहिले हिनामिना हुँदैछ. त्यतिखेर लिएको देवकोटाले त्यो त्रिभुवन विश्वविद्यालयको कन्सेप्ट राजा महेन्द्र र देवकोटाको हो क्या त्यो त्यतिखेर हो कि. त्यो 2016 सालमा देखि अब त्यसको विकास हुँदै गयो त्रिभुवन विश्वविद्यालयको. देवकोटा लडी थिएनन् के, जस्तो कि लडी थिए तर के भने बौला थिएनन्। उदाहरणको लागि उनलाई चाहिँ बर्कले हिल भने विश्वको सातौँ ठुलो वैज्ञानिक हो, यो मानसिक रोगीहरू का विषयका एउटा डाक्टर हुन्, तिनी चाहिँ राँचीका डाक्टर थिए। डाक्टर बर्कले तिनी चाहिँ विदेशी मुलुकका हुन्, युरोप अमेरिकातिर जन्मेका मान्छेले त्यहाँ पाकिस्तान भनौँ न त्यहाँ राँचीमा आएर भारतमा आएर त्यहाँ विकास गर्दाखेरि र औषधिमूलो गर्दाखेरि देवकोटा त्यतिखेर त्यहाँ राँची पुग्दाखेरि देवकोटालाई त्यहाँ उनले दुई चार महिनासम्म औषधि उपचार गर्दाखेरि लास्टमा अन्तिममा के भन्यो भने बर्कले हिलले, देवकोटा तिमी जन्मिनु नेपालको ठुलो भूल हो, तिमी जस्तो मान्छेले नेपालमा जन्मिनु हुँदैन थियो, एउटा भौगोलिक त्रुटि त छ तिम्रो देशमा भने क्या। कस्तो माना थिए भने डाक्टरले, एउटा मानसिक रोगीले तिमी जन्मिनु चाहिँ जियोग्राफिकल मिस्टेक भन्दैनन् क्या, तर के भने कति ठुला रहेछन् ती, कति महान रहेछन्। एउटा अरू देशमा जन्मे उनले नोबेल प्राइज पाउँथे क्या, नेपालमा जन्मेको हुँदा पाएनन् उनले, त्यो
मदन पुरस्कार पनि पाएनन्
पाएनन् उनले चाहिँ म नोबेल पुरस्कार पाउँछु भनेर किताब लेखेको थिएँ कि, तर अब ऊ छिटै गए है, अब 50-52 वर्षमै गए। ऊ शताब्दी पुरुष सत्यमन जोशी जस्तै, राष्ट्रकवि माधव घिमिरे जस्तै त्यतिका आयु लिएका भए उनले पनि मदन के अरे यो नोबेल प्राइज पाउँथे उनले हगि। अब उनले चाहिँ नेपालमा कुनै पनि पुरस्कार पाएनन् त्यतिखेर, पुरस्कारको त्यति सिस्टम।
अब हजुर, अब आजको दिनमा उहाँलाई सम्झिँदा नयाँ पुस्ताले भनौँ, अब यहाँले जुन पुस्तकाकार दिनुभयो, जीवनी लेख्नुभयो, अथवा अन्य विभिन्न व्यक्तित्वहरूले पीएचडीको थेसिस गर्नुभयो, यी सन्दर्भहरू छँदैछन्। अब नयाँ पुस्ताले अब बीपी कोइराला को हो, लक्ष्मीप्रसाद देवकोटा को हो भनेर चाहिँ नचिन्ने पुस्ताले लक्ष्मीप्रसाद देवकोटालाई चिनाउनु पर्ने, हामीले अब कसरी चिनाउने, कसरी चिन्ने नयाँ पुस्ताले?
होइन, नयाँ पुस्ताले अब त्यो गफ गरेर चिन्ने होइन, यस्ता कुराहरू कसैले भनेर पनि चिन्ने होइन, कृतिहरू पढ्नु पर्यो, कुन विश्वसनीय किताबहरू छन् त्यो पढ्नु पर्यो, जसले पनि लेखा छन्। जस्तो मेरो किताब सारेर कति ठाउँमा तपाईँको युट्युबमा देवकोटा जीवनी आउँछ, कुरा त उही मेरै आउँछ, अब त्यहाँ आदि आफै जान्ने भएर हाले हुन्छन् क्या, न भाषा न त्यसको शैली न प्रस्तुति हुन्छ, अनि फेरि आफै जान्ने भएर हाले हुन्छन् क्या त्यो। त्यसैले अब देवकोटाले देवकोटाकी श्रीमतीले कनिका निपन्दै थिए, देवकोटा गए रोए त्यस्तो कुरा क्या, अब कनिका निपनेको नि हो नि, अब कनिका त हाम्रो पहाडमा त खान्छन्, हाम्रै आमाले पनि कनिका निपनेर भात खुवाएको मलाई थाहा छ क्या, हामी धनी भए तापनि त्यो खान्छन् क्या, त्यो एउटा खाने चिज पनि हो, त्यो प्रचलन पनि हो। अब कनिका केलाउने बित्तिकै देवकोटा गरी भन्छन् र, अब त्यतिखेर त सबभन्दा धनी थिए, प्रधानमन्त्री भन्दा धनी थियो देवकोटा, ट्युसन पढाउँथे तिनले 18 घण्टा ट्युसन पढाउँथे। देवकोटाले फ्रीमा ट्युसन पढाएको इतिहास छैन, पहिला पेस्की लिन्थे हगि, देवकोटाका दुई चारवटा बानी त्यस्ता थिए, जस्तै गोमा भनेको शारदाकालीन कवयित्री प्रेम राजेश्वरीकी साथी, गोमा प्रेम राजेश्वरी भनेको चाहिँ को भने देवकोटाले 1995 सालमा पहिलो समालोचना लेखेका थिए प्रेम राजेश्वरीकै कविताका विषयमा।
अब निष्कर्षमा जाउँ, हामीसँग अन्तिम मिनट छ, हजुर अन्तिम मिनट मात्रै छ निष्कर्ष।
हजुर, अनि अब गोमा ट्युसन पढ्न जाँदाखेरि पहिले पेस्किलो नभए पढाउँदैन भने उनले पढ्नै पाएनन् देवकोटासँग, त्यस्तो के अत्यन्तै धनी नि त्यतिखेर। अब नेपाली भाषा प्रकाशन समिति अनुवाद समितिमा ती जागिर थिए त्यतिखेर, यी कवि भएका थिए ती, 2004 सालमा ती बनारस जाँदाखेरि महाकवि भएर आए बनारसबाट, तिनलाई महाकवि बनाएको बनारसबाट ईश्वर बरालले, ईश्वर बराल उदय पत्रिकाको उपसम्पादक हुँदा नेपालका महाकवि भनेर त्यहाँ सम्पादक त्यहाँ लेख्दाखेरि त्यस पछाडि महाकवि बनेका थिए, अनि त्यो महाकवि बनेपछि उनको यु कवि चाहिँ सिद्धिचरण श्रेष्ठले देवकोटा तिमी महाकविमा प्रचलित भयो मलाई यो यु कवि देऊ भनेर यु कविले मागेर लगेका हुन् त्यो 2010 साल पछाडि। अब त्यो देवकोटाको कुरा गरेर अब त्यो दस मिनट आधी घण्टामा देवकोटाको कुरा गरेर सकिँदैन र पाठकहरूले पनि देवकोटालाई बुझ्नलाई रेडियो नेपाल सुन्नुभयो ठिक छ तर यो अडियो भनौँ न यो प्रचार प्रसार सुनेर मौखिक सुनेर मात्रै हुँदैन कि किताबहरू पढ्नुपर्छ अनि मात्रै देवकोटा बुझिन्छ देवकोटा बुझ्नलाई चाहिँ किताब मैले लेखेको किताब पढ्नुपर्छ भन्ने छैन चुनामणि बन्धुले लेखेको किताब छ महादेव अवस्थीले लेखेको किताब छ नित्यनाथ पाण्डेले लेखेको किताब छ मैले लेखेको किताब छ
उहाँकै कृतिहरू छन्
पढेपछि महाकवि देवकोटा बुझिन्छ
उहाँकै कृतिहरू छन् त्यही पढ्नु पर्यो होइन
होइन त्यो उनको कृति पढ्दा सिर्जना बुझिन्छ र मैले लेखेको कृति पढ्दा चाहिँ जीवनी बुझिन्छ
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
धन्यवाद हजुर धन्यवाद
उहाँ हुनुहुन्थ्यो नई प्रकाशनका सदस्य सचिव एकजना साहित्यकार महाकवि देवकोटाको जीवनी समेत लेख्नुभएका नरेन्द्र राज प्रसाई आज महाकवि देवकोटाको 117 जन्म जयन्ती आजको अन्तरसंवादमा हामी यिनै विषयमा केन्द्रित भयौं प्राविधिक मित्र राजु थापा र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु नमस्कार।